تفسير: فما كاس غير بعيد فقال أحدت بما لم تحط به وجئتك من سبأ بنبأ يقين. فما كاس، تو نیم کا سا جو ہے اس کے معنی ہوتے ہیں کسی کے انتظار میں ٹھہرنا، کسی کا انتظار کرنا. فما کا سا، بس انتظار کیا. کتنا انتظار کیا؟ غیرہ بئی دن. غیرہ جو ہے سوائے کے معنی دیتا ہے، نہیں کے معنی بھی دیتا ہے، اور بعید دور کے لیے آتا ہے. تو غیرہ بئی دن، بغیر دور کے. گویا کہ معنی یہاں پر یہ ہیں کہ کچھ زیادہ انتظار نہ کیا، کچھ زیادہ دیر نہ گزری تھی. فقالا، پس اس نے آ کر کہا. اب کہنے والا کون ہے؟ خود خود. اور آپ پیچھے کے سبق میں آپ یہ بات پڑھ بھی چکی ہیں کہ حضرت سلیمان علیہ السلام کی جو فوجیں تھیں وہ جنوں کی بھی تھیں، پرندوں کی بھی تھیں، انسانوں کی بھی تھیں، اور پھر وہ اپنی جو فوجیں تھیں ان کی انسپیکشن کیا کرتے تھے، ان کا معائنہ کیا کرتے تھے، اور ان کا جائزہ لیا کرتے تھے، دیکھا کرتے تھے کہ کون کون سے لشکر ہیں، کیا کر رہے ہیں، کس کی کون سی ڈیوٹی ہے. اور جب وہ جو ہے وہ اپنے لشکروں کا جائزہ لے رہے تھے، پرندوں کے لشکروں کا، تو آپ نے یہ دیکھا کہ ان کو ہدہد نظر نہیں آ رہا. ما لیا لا ار الہدہد، اور ہدہد جو ہے اس کی جمع کیا ہے؟ ہداہد. ہداہد کہ مجھے ہدہد نظر نہیں آ رہا. ام کانا من الغائبین، کیا وہ غائبین میں سے ہے؟ لعذبنہ عذابا شدیدا، اگر وہ غائب ہو گیا ہے تو میں اس کو سخت سزا دوں گا. اولا اذبحنہ، یا پھر میں اس کو ذبح ہی کر ڈالوں گا. اولا یاتینی بسلطان مبین، ورنہ اس کو میرے سامنے کوئی معقول وجہ پیش کرنی ہوگی. اور حضرت سلیمان علیہ السلام کے بارے میں آتا ہے کہ جب ان کے لشکر جاتے تھے تو بعض اوقات لشکر کے لیے پانی کی ضرورت ہوتی تھی، اور آپ کو پتا ہے کہ وہ کتنے جہان دیدہ تھے، کتنے سمجھدار تھے، وہ اس کا انتظام بھی کرتے تھے اپنے لشکر کی تمام ضروریات کا. تو یہ جو ہدہد جانور تھا، یہ جو پرندہ تھا، یہ اس کے اندر اللہ نے کہتے ہیں کہ یہ صلاحیت رکھی ہوئی ہے کہ جس جگہ زمین کے نیچے پانی قریب ہو، کہ پانی جو ہے وہ سطح زمین کے قریب ہے تو اس کو پتہ چل جاتا ہے. تو ہدہد سے آپ یہ کام لیتے تھے، اور پھر جن کیا کرتے تھے؟ کھود کر وہاں سے پانی نکال لیتے تھے. تو ہدہد جو ہے وہ خبر دیتا تھا کہ یہاں پانی ہے، قریب ہی ہے، یہاں زیادہ آسان ہے یہاں سے لینا. اور جن کیا کرتے تھے؟ کھودتے تھے اور پانی نکال لیتے تھے. یا پھر لوگ یہ کہتے ہیں کہ آپ یہ کام بھی کرتے تھے جیسے کہ خبریں لینا، جاسوسی کا کام یا خبریں لینا، تو یہ کام بھی کرتا تھا. اور ممکن ہے آپ نے مختلف پرندے، مختلف جو بھی لوگ تھے ان کی آپ نے اپنے لشکر میں مختلف ڈیوٹیاں لگائی ہوئی تھی. تو بہرحال، اور کہتے ہیں کہ ہو سکتا ہے کہ اس وقت حضرت سلیمان علیہ السلام کو جب اندازہ ہوا کہ مجھے ہدہد نظر نہیں آ رہا اور ان کو کوئی کام کی ضرورت تھی، تو اس لیے انہوں نے کہا کہ وہ کیوں موجود نہیں ہے. تو چھٹی کرنے کی، اور بغیر علم کے چھٹی کرنے کی، انہوں نے آپ سوچے کتنی سخت تنبیہ کی ہے، کتنا سخت چیلنج کیا ہے، کتنا سخت اعلان کیا ہے. اور مکتب عشق کا دستور نرالا دیکھا، اس کو چھٹی نہ ملی جس نے سبق یاد کیا، ہے نا. تو جو بھی جہاں پہ موجود ہوتا ہے اس کی کیا ذمہ داری ہوتی ہے؟ کہ بغیر علم میں لائے وہ چھٹی نہیں کرتا، وہ غائب نہیں ہوتا، اور اگر وہ غائب ہے تو واقعی کوئی عذر شرعی ہے. تو اس لیے پیغمبر ہے، اور آپ دیکھیں کنٹرول کہ کتنی خوبصورت اور بہترین بات کرتے ہیں. اور اب جو ہے کچھ ہی دیر بعد، ابھی زیادہ دیر نہیں گزری تھی کہ ہدہد آیا. فقالا، پس اس نے کہا، احطت بما لم تحط بہ، کہ میں نے احاطہ کیا ہے اس چیز کا جس کا آپ نے احاطہ نہیں کیا. تو احاطہ کا لفظ جو ہے، ہاں وہ توئے سے ہے. ایک احاطہ ہوتا ہے جیسے آپ کسی حویلی کے گرد احاطہ کر لیں، वो मादी अहाता होता है, नजर आता है। एक होता है किसी इल्म को जान लेना और उसको अपने पास महफूज कर लेना, वो हिस्सी होता है। तो मानी यहाँ पर क्या है कि मैंने वो मालूमात हासिल की हैं बिमालम तो हित वही, जो आपको मालूम नहीं है, जो आपके इल्म में नहीं है। तो मुफस्सरीन जो हैं वो क्या बात बताते हैं, मुफस्सरीन ये कहते हैं कि हुदूद का ये कहना था कि मुझे जो मुकम्मल इल्म है किसी चीज के बारे में वो आपको इल्म नहीं है। असल बात क्या थी कि हजरत सुलेमान अलैहिस्सलाम जो थे वो जानते तो थे, जैसे उनका इलाका जो था वो फिलिस्तीन का इलाका था और यमन का इलाका था। तो अब आप देखें कि ये जो सबा कौम थी ये मशहूर तिजारत पेशा कौम थी और इसका दारुल हुकूमत मारिब। तो अगर आप गौर करें तो क्या बात पता चलती है कि हजरत सुलेमान अलैहिस्सलाम की बादशाहत इतनी बड़ी थी, इतनी अजीम थी कि उनको अपना जो मुल्क है, अपना जो हुदूद अरबा है, उसके साथ साथ इर्द गिर्द के इलाके का भी इल्म था। उनको पता था कि एक तो उनका अपना मुल्क और दूसरा ये कि तौरात को भी अगर पढ़ें तो पता ये चलता है कि हजरत सुलेमान अलैहिस्सलाम सबा से वाकिफ तो थे लेकिन बहुत तफसीली नहीं, जैसे वाकफियत ऐसा नहीं था कि वो नावाकिफ हैं। अब फिलिस्तीन और शाम के वो हाकिम हैं, हुक्मरान हैं और बहुत दूर तक उनकी हुकूमत है, तो इर्द गिर्द के, चूंकि आपकी तिजारत बहुत दूर तक फैली हुई थी तो इर्द गिर्द के इलाकों की भी आपको जो थी वो खबर थी। हजरत दाऊद अलैहिस्सलाम के बारे में भी आता है कि उन्होंने भी जो दुआ की, जबूर में ये अल्फाज मिलते हैं कि ए खुदा, ए बादशाह, अपने अहकाम और शहजादे अपनी सदाकत अता कर। क्या मतलब है? वो कहते हैं कि ए खुदा मुझे और मेरे बेटे हजरत सुलेमान को क्या कर, अपनी सदाकत अता कर। तरसीस और जजीरों के बादशाह नजरे दिया करेंगे, सबा और शेबा के बादशाह हदिये लाया करेंगे। तो गोया के इर्द गिर्द की उनको खबर तो थी। तो फिर हुदूद के इस कॉल का मतलब क्या है कि हद तू बिमालम तो हित वही, इसका मतलब ये है कि जो चश्मदीद हालात मैंने जो है वो कौम सबा के देखे हैं वो अभी आप तक नहीं पहुंचे। वजह तुका और मैं लाया हूं आपके पास, मिन सबा इन सबा से भी नबा इन यकीन। नबा बड़ी खबर को कहते हैं, एक बड़ी खबर, यकीन इन यकीनी तहकीकी, कोई गलत नहीं है, बड़ी तहकीकी अहम खबर मैं लेकर आया हूं। और सबा कौम का नाम भी है और बाज कहते हैं कि ये इलाके का नाम है। और आपको पता ही है कि कौम सबा जो थी बहुत अमीर कौम थी और अमारत की वजह क्या थी, दो बातें, एक ये तिजारत करते थे और तिजारत जो थी वो इनकी बहुत फैली हुई थी, तिजारत की वजह से बड़ी खुशहाली इनको हासिल थी। और दूसरा क्या था कि ये लोग ज़राअत करते थे और ज़राअत में इन्होंने क्या किया हुआ था, अपने मुल्क में जगह जगह बंद बांध कर बेहतरीन निज़ाम आपाशी था इनका, पूरा इलाका जन्नत बना हुआ था। और इनके मुल्क की जो गैर मामूली जो सरसब्जगी शादाबी है इसका जिक्र मौरखीन भी करते हैं, आप तारीख खोलेंगे आपको पता चलेगा, कहते इतनी ज्यादा मलका सबा के मुल्क में जो है वो खुशहाली थी कि इतने बागात थे कि अगर कोई इंसान बाहर निकलता था ना तो दाएं बाएं बाग ही बाग नजर आते थे, और अगर कोई खाली टोकरा या कोई बर्तन लेकर जाता बाग के अंदर तो बगैर तोड़े फल उसमें गिरते और वो भर जाता, इतना ज्यादा इनको दिया हुआ था अल्लाह ताला ने। और इसका नाम जो हमें सबा का की मलका का पता चलता है वो क्या है, बिल्किस। तो कहता है कि यकीनी खबर लाया हूं, इन्नी वजतु इमरतन के मैंने पाया है वहां एक औरत को, वजतु तू के मानी क्या है, मैंने पाया, मैंने देखा, इमरतन एक औरत, और नाम क्या है इसका जो हमें पता चलता है, बिल्किस। तमलिकुहुम वो जो है वो हुकूमत करती है, تملک ہم، ہم یعنی اس قوم کے لیے آیا ہے، وہ اس قوم پر حکومت کرتی ہے، اس پر بادشاہی کرتی ہے، بادشاہت کرتی ہے. وہ اوتیت اور دیا گیا ہے اور بخشا گیا ہے اس کو من کل شئین ہر چیز، ہر طرح کا سرو سامان، ہر طرح کی جو چیزیں ہیں اور مال و دولت ہے، جو بھی جیسے ضرورت کی چیزیں ہیں نا، وہ ساری کی ساری ملکہ کو جو ہے وہ عطا کی گئی ہیں. وَلَهَا عَرْشٌ عَظِيمٌ اور اس کا عرش جو ہے وہ بہت بڑا ہے. تو عرش کا لفظ کرسی کے لیے بھی استعمال ہوتا ہے، تخت کے لیے استعمال ہوتا ہے، چھت کے لیے بھی استعمال ہوتا ہے، بلندی کے لیے نا. تو اب جو ہے وہ ہدہد جو ہے وہ یہ کہتا ہے کہ اس کا جو عرش ہے، اس کا جو تخت ہے، عظیم، بہت بڑا ہے. اب آپ دیکھیں کہ ہدہد جو ہے وہ خبر دے رہا ہے کہ ملکہ بلقیس جو بڑے عالی شان تخت پر بیٹھ کر حکومت کر رہی ہے، حکمرانی کر رہی ہے. اور اس سلسلے میں کہ ملکہ کا جو تخت تھا وہ کتنا بڑا تھا، تو حضرت ابن عباس رضی اللہ عنہ کا قول ہے کہ اس کا طول 80 ہاتھ، عرض اس کا 40 ہاتھ اور اونچائی 30 ہاتھ تھی. اس میں موتی، سرخ یاقوت اور سبز زمرد جو تھے وہ جڑے ہوئے تھے. اللہ ہی ویسے بہتر جانتا ہے، لیکن کیا کہتے ہیں، بعض کہتے ہیں کہ اس کا تخت سونے کا تھا، اس میں ہیرے جوہرات جڑے ہوئے تھے، اور اس وقت ایسا تخت کسی بادشاہ کے پاس نہیں تھا. اتنا خوبصورت اور اتنا بڑا اور اتنا عظیم و شان تخت. اب پرندہ بھی کیا کہہ رہا ہے، ولہا عرشن عظیم، بہت بڑا ہے اس کا تخت. وجدتھا اور میں نے پایا ہے اس کو، ہا کی ضمیر کس کے لیے آئی ہے، امراتن. امراتن کون ہے، ملکہ. وجدتھا، اگر وہ حکومت کرنے والا مرد ہوتا تو پھر کون سی ضمیر آتی، وجدتھا. چونکہ حکومت کرنے والی عورت ہے تو مونس کے لیے ہا کی ضمیر آتی ہے نا، وجدتھا. میں نے اس عورت کو، اس ملکہ کو پایا ہے، وقومہا اور اس کی قوم کو. تو اب آپ دیکھیں قوم کی نسبت بھی جو ہے وہ ہا اس ملکہ کی طرف کی گئی ہے، اس لیے ہا کی ضمیر آئی ہے، اور اس کی قوم کو. میں نے اس عورت کو، ملکہ بلقیس کو اور اس کی قوم کو پایا ہے. وہ کیا کرتے ہیں، یس جدونا، وہ سجدہ کرتے ہیں، لشمسی، سورج کے لیے، وہ سورج کو سجدہ کرتے ہیں، من دون اللہ، اللہ کے سوا، اللہ کو چھوڑ کر. وزینا، اور مزین کیا ہے اور خوش نما بنایا ہے، لہم ان کے لیے. اب ہم کی ضمیر ملکہ کے لیے بھی ہے اور قوم کے لیے بھی ہے. ان کے لیے مزین کر دیا ہے، خوبصورت بنا دیا ہے. کس نے بنایا ہے، الشیطان، شیطان نے. اور شیطان، شتن دوری کے لیے آتا ہے، ہر طرح کی خیر سے دور، ہر طرح کی نیکی اور بھلائی کے کاموں سے دور. اور جو ہے کیا ہے کہ خوبصورت بنا دیا ہے شیطان نے، اعمالہم، ان کے اعمال کو. کیا خوبصورت بنا دیا، ان کے اعمال کو مزین کر کے پیش کیا، خوبصورت بنایا. تو اب آپ دیکھ لیں کہ جو ہے وہ ہدہد جو ہے جو بات کر رہا ہے وہ کیا کہہ رہا ہے کہ ملکہ سبا اور اس کی قوم کے لوگ جو ہیں وہ اللہ کو چھوڑ کر، توحید کو چھوڑ کر جو ہے وہ شرک کر رہے ہیں اور وہ سورج کی پوجا کر رہے ہیں. اب ساتھ ہی وہ یہ بھی بتاتا ہے کہ سورج کی پوجا کرنے کی وجہ کیا ہے. سورج کی پوجا کرنے کی وجہ یہ ہے کہ وہ شیطان کے پیچھے لگے ہوئے ہیں، رحمان کے نہیں، شیطان کے پیچھے لگے ہوئے ہیں. اور شیطان نے ان کے لیے ان کے اعمال خوبصورت بنا دیے، اور جب شیطان کسی کے لیے ان کے بد عملوں کو خوبصورت بنا کر پیش کرے تو کرتا کیا ہے؟ فَصَدَّهُمْ عَنِ السَّبِيلِ، تو وہ ان کو روک دیتا ہے راستے سے. اب آپ دیکھیں سدہ، اس کے معنی کیا ہوتے ہیں؟ رکنا اور روکنا، لازم اور متعدی دونوں معنی اس کے اندر پائے جاتے ہیں. اس نے روک دیا ہے ان کو عن السبیل، اور سبیل کے معنی یہ ہیں توحید سے، روک دیا ہے صراط مستقیم سے، صحیح راستے سے. فہم لا یہتدون، اس وجہ سے وہ سیدھا راستہ نہیں پاتے، اس لیے ان کو پتہ ہی نہیں چل رہا کہ سیدھا راستہ کون سا ہے اور اچھا راستہ کون سا ہے. تو اب کیا بات پتہ چل رہی ہے؟ کہ اہل سبا جو تھے وہ سورج پرست تھے، ہے نا، اور ان کی ساری کوششیں کیا تھیں؟ کہ زیادہ سے زیادہ دولت کمائیں اور اپنا معیار زندگی بلند کریں، ہے نا. ان کو شیطان نے یہی بات بتائی، ان کی عقلی اور فکری جو صلاحیتیں تھیں شیطان ان کا یہی استعمال ان سے کروا رہا تھا کہ وہ دنیا کی زندگی کو زیادہ سے زیادہ جو ہے نا وہ شاندار بنائیں. اور آپ دیکھیں کہ انسان کر رہا ہو غلط کام اور اس پر بھی جو ہے وہ افسوس کی بات کیا ہے کہ وہ کام اس کو جو ہے وہ زیادہ اچھا بھی لگے، تو یہ کیا ہے؟ یہ گمراہی کی انتہا ہے، یہ گمراہی کی انتہا ہے. تو اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے؟ کہ اللہ رب العزت نے پرندوں کو بھی شعور دیا ہے. اب انبیاء کے پاس غیب کا علم نہیں تھا. اب آپ دیکھیں سلیمان علیہ السلام جو ہیں، وہ سلیمان علیہ السلام کو حدود کیا کہتا ہے؟ کہ میں ایک ایسی اہم خبر لایا ہوں جس سے آپ بے خبر ہیں. اور وہ کیا؟ کہ وہ جو قوم سبا ہے اور ان کی جو ملکہ ہے وہ اللہ کی وحدنیت جو ہے اس پر قائم نہیں ہے، مانتے نہیں ہیں، توحید کو ماننے والے ہی نہیں ہیں. اسی پہ تو وہ حدود جو ہے وہ حیرت کے انداز میں بات کر رہا ہے کہ اللہ کی بجائے وہ سورج کی پوجا کرتے ہیں. تو آپ دیکھ لیں کہ جیسے کچھ لوگ ستاروں کی پوجا کرتے ہیں، نجوم پرست، کچھ لوگ جو ہیں وہ آفتاب پرست، وہ سورج کی پوجا کرتے ہیں، تو یہ چیز جو ہے وہ پرندے کے لیے بڑی ہی حیرت کی بات ہے. ہم سب کو بھی اپنی زندگیوں کا جائزہ لینا چاہیے کہ جو ہے وہ شیطان کے بہکاوے میں آ کر اور پھر شیطان ہمارے لیے کون سی بد عملی کی راہیں کھولتا ہے، کون سی بد راہیں کھولتا ہے. کہ فَصَدَّهُمْ عَنِ السَّبِيلِ فَهُمْ لَا يَهْتَدُونَ، کہیں ایسا تو نہیں کہ آج ہم بھی توحید کو چھوڑ کر شرک میں مبتلا ہیں، ہے نا، دنیا پرست ہیں، غلط کام کر رہے ہیں لیکن وہ کام ہمیں لگتے بڑے اچھے ہیں، بڑے دل کو پسند ہیں. پھر اس کے بعد جو ہے آگے کیا فرمایا؟ اللہ یسجدوا للہ الذی یخرج الخبأ فی السماوات والارض ویعلم ما تخفون وما تعلنون. تو اب جو ہے یہ جو آیت ہے، آیت نمبر 25، اس کے بارے میں مفسرین جو ہیں وہ کیا کہتے ہیں؟ مفسرین یہ کہتے ہیں کہ یہ جو بات ہے یہ اب حدود کی نہیں ہے، یہ اللہ کا کلام ہے. حدود کا کلام جو ہے اس کی گفتگو یہاں پہ ختم ہو گئی. فہم لا یہتدون، آیت نمبر 24 کے آخر پہ حدود کی بات ختم ہو گئی ہے کہ وہ سورت کے آگے سجدہ کرتی ہے. اب اللہ رب العزت جو ہے اس کی بات یہاں سے شروع ہوتی ہے، اور یہ پوری جو آیت ہے یہ کیا ہے کہ یہاں سے اللہ کا کلام ہے، یعنی اللہ متکلم ہے اور مخاطب ہے مشرکین مکہ، جن کو نصیحت کرنے کے لیے قصہ سنایا جا رہا ہے. تو کچھ علماء جو ہیں ان کی یہ رائے ہے کہ یہاں جو ہے وہ اللہ کا کلام جو ہے وہ مراد ہے، کہ اللہ تعالی جو ہیں وہ اہل مکہ کو متوجہ کرتے ہیں کہ وہ لوگ کیا کریں، कि वो एक अल्लाह की बंदगी करें। तो एक राय ये है। अच्छा, दूसरी राय है वो ये कहते हैं कि नहीं, ये हुदहुद ही की बात है। हुदहुद का कलाम जो है वो शुरू है और उसमें वो हैरत का इजहार करता है कि अल्लाह यस्जुदु लिल्लाहि अल्लज़ी युख्रिजुल खबा फिस समावाति वल अर्दी, के क्या बात है कि वो नहीं सजदा करते अल्लाह के लिए, वो अल्लाह अल्लज़ी युख्रिजुल खबा कि जो जो है वो निकालता है पोशीदा को। अलखब जो है ये मसदर है, यहाँ पे अलखब आ मसदर है, और जैसे होता है ना मखबू, छुपी हुई चीज को कहा जाता है, तो खबा क्या है, पोशीदा चीजें। और वैसे तो पोशीदा के लिए बहुत से अल्फाज कुरान में इस्तेमाल होते हैं कि चीजों को छुपाना, एक होता है चीजों का छुपना और एक होता है चीजों को छुपाना। तो ये जो है ना खबा, ये सबसे हाई दर्जा है चीजों को छुपाने का। मसलन जैसे कोई पहेली नहीं होती, पहेली किसी को, किसी के सामने कोई पहेली रखी जाए और सवाल कर करके उसके सामने जो पोशीदा चीज है उसको लाया जाए। तो पोशीदा चीज जो कि जमीन के अंदर है, मसलन जमीन के अंदर सब्जा है, हमें नजर तो नहीं आता ना, अगर जमीन साफ है सब्जा नजर नहीं आता, लेकिन क्या है कि जमीन के अंदर जो रुईदगी पाई जाती है, रुईदगी क्या होती है, सब्जे का निकलना, उसके अंदर ये जो सलाहियत पाई जाती है उसको भी खबा कहा जाता है, खबल अर्द। इसी तरह आसमान के अंदर जो बारिश छुपी हुई होती है, नजर तो नहीं आती, उसको भी खबर समा कहा जाता है। क्यों? आसमान से बारिश जब आती है पोशीदा होती है, लेकिन अल्लाह उसको निकालता है। जो भी आसमान में छुपी हुई चीजें हैं, जैसे फरिश्ते हैं या बारिश है, तो कौन निकालता है, अल्लाह उनको निकालता है ना, अल्लाह उनको रवाना करता है। तो सवाल क्या है कि युख्रिजुल खबा फिस समावाती, कि वो निकालता है पोशीदा चीजें आसमानों की भी और जमीन की भी। तो मुफस्सरीन ये कहते हैं कि जमीनों आसमान की तमाम पोशीदा चीजों को अल्लाह बेनकाब करता है। तो हुदहुद क्या कह रहा था कि ये लोग बड़े नादान हैं, पूजा ये गैर अल्लाह की करते हैं, और आसमान से चीजें जो हैं वो सूरज चांद जारा मुश्तरी तो नहीं निकालते ना, ये मुख्तलिफ सैयारे तो आसमान से चीजें नहीं निकालते, और यहाँ पे खास तौर पर इशारा बारिश की तरफ है। और ये क्या करते थे, सैयारों में जो सबसे बड़ा सैयारा था सूरज, सूरज इनके यहाँ देवता की हैसियत से था, अहले सबा उसकी परस्तिश करते थे। तो अल्लाह ताला है जो पोशीदा चीजों, आसमान से पोशीदा चीजों को निकालता है, फिर इसी तरह जमीन की पोशीदा चीजों की तरफ इशारा है। जमीन से जो चीजें भी उगती हैं, बरामद होती हैं, मसलन दरख्त, नबातात या दरिया और चश्मे, पानियों, पानी का निकलना, तो इन तमाम चीजों का खालिक और मालिक अल्लाह है। तो जब पोशीदा चीजें हों या जाहिरी चीजें हों, वो खालिक मालिक तो अल्लाह हो, तो फिर जो है अल्लाह को छोड़कर दूसरी चीजों की बंदगी करने के क्या मानी। وَيَعْلَمُ مَا تُخْفُونَ وَمَا تُعْلِنُونَ, और वो सब कुछ जानता है जिसे तुम लोग छुपाते हो और जिसे तुम लोग जो है वो जाहिर करते हो। तो ये जो आखिरी आयत है, आखिरी आयत का हिस्सा है आयत नंबर 25 का, यहाँ पे अल्लाह ताला की दो सिफात को ज़हन नशीन करवाया जा रहा है कि इल्म हर चीज पर हावी है। किसका इल्म? अल्लाह ताला का, जाहिर और मख्फी सब अल्लाह के नजदीक आया है, सब अल्लाह के नजदीक यकसा है। अब आप देखें कि अब आफ्ताब नामी एक दहकता हुआ कुर्रा, जिसको अपने भी शऊर का जो है, अपने भी वजूद का शऊर नहीं है, होश नहीं है, तो वो इबादत का मुस्तहिक तो नहीं हो सकता ना। और वो अल्लाह जिसकी हर आन एक नई शान है, वो हर लहजा नए नए करश्मे जो है वो कर रहा है। तो लोगों, तुम क्यों नहीं उसकी पूजा करते? तो अगर आप हुदहुद का इसको कलाम समझे तो भी ठीक है, इसलिए कि जो है वो एक तरफ जो है वो बता रहा है हजरत सुलेमान अलैहिस्सलाम को कि मलका सबा और उसकी कौम जो है वो अल्लाह को छोड़कर सूरज की पूजा करती है। वजह भी बता रहा है कि शैतान ने उनके अमाल उनके लिए खूबसूरत बना दी हैं, इसलिए वो तौहीद और सिरात मुस्तकीम का रास्ता नहीं पा रहे। तीसरी तरफ वो ये पैगाम भी दे रहा है कि उसको क्यों ना जो है वो माना जाए, उसके सामने क्यों ना सजदा किया जाए जो के आसमानों और जमीन के जाहिर और पोशीदा हर तरह के राज जो है वो जानता है। तो जमीन की नबातात जो अभी जहूर में भी नहीं आई, जाहिर भी नहीं हुई, जमीन की कुव्वते रुईदगी उसको भी अल्लाह जानता है, और आसमान के अंदर जो बारिश है, हमें तो बारिश जब आती है तो नजर आती है ना, लेकिन जो उसके अंदर बारिश का खजाना छुपा हुआ है वो भी अल्लाह को जो है वो उसका इल्म है। और बाज मुफस्सरीन तो ये भी कहते हैं कि जमीन के अंदर तेल है, जलने वाली गैसें हैं, मादनियात हैं, वो सब चीजें खब्बुल अर्थ के अंदर आती हैं। तो ये सारे खजाने हैं जो अल्लाह ने मुअम्मात बनाकर रखे हुए हैं, और आप देख लें कि साइंसदान हैं और जो है वो हर वक्त जमीनों को खोदते रहते हैं, पता करते रहते हैं, अंदाजा करते रहते हैं, लेकिन इंतजार में रहते हैं कि कब कौन सी बात जो है वो पता चलेगी। तो जब नजर आती है तो मानते हैं, वैसे वो इनकार करते हैं। लेकिन अब यहाँ पे बताया जा रहा है कि सारे खजाने जो हैं उनका इल्म अल्लाह के पास है, और अल्लाह की जात कैसी है, या अलमु मा तुफूना व मा तुलिनून, कि वो पोशीदा और जाहिर हर चीज को जो है वो जानता है। तो अगर ये समझा जाए कि ये जो मुतकलिम अल्लाह ताला की जात है, मुतकलिम हुदहुद नहीं है, तो मुखातिब कौन है? अहले मक्का। और अगर ये समझा जाए कि बात करने वाला मुतकलिम हुदहुद है, तो फिर मुखातिब कौन है? हाँ, कि वो जो है वो हजरत सुलेमान अलैहिस्सलाम को जो है वो बात बता रहा है, खबर दे रहा है ना, और जो भी उसके उनके दरबारी हैं उनको एक रिपोर्ट वो दे रहा है। फिर अगली आयत जो है ये बड़ी ही अहम आयत है, अल्लाह ला इलाहा इल्ला हुवा रब्बुल अर्शिल अजीम, वो अल्लाह नहीं माबूद मगर वही, वो अल्लाह जिसके सिवा कोई इबादत के लायक नहीं, रब्बुल अर्शिल अजीम जो अर्श अजीम का मालिक है। मुफस्सरीन जो हैं वो क्या बात बताते हैं कि दरअसल वो ये कहते हैं कि असल में ये आयत 25 भी और 26 भी अल्लाह का कलाम है। क्यों? इसलिए कि हुदहुद को मलका सबा का महल कैसा लगा, वलाहा अर्शुन अजीम, कि उसका अर्श बहुत बड़ा है, बड़ा जबरदस्त है, बड़ा अजीम है। लेकिन असल बात क्या है, अल्लाह ताला असल अर्श अजीम का मालिक है, अल्लाह का अर्श बहुत बड़ा है, वो उसका अर्श तमाम आसमानों और जमीन पर हावी है। अल्लाह के अर्श के आगे किसी के अर्श की भी खा वो कितना ही बड़ा क्यों ना हो, कोई वक्त नहीं है और कोई हैसियत नहीं है। तो अब जो है हुदूद में जो मलका सबा के बारे में ये यकीनी खबर दी थी कि उसका अर्श अजीम है, अल्लाह ताला कह रहे हैं कि अर्श अजीम तो सिर्फ अल्लाह का है, उसके अर्श के मुकाबले में किसी का तख्त अजीम हो ही नहीं सकता, ना ही अल्लाह के मुकाबले में आफ्ताब या फिर दूसरी चीजों को इलाह कहा जा सकता है, और ना ही फिर उनको जो है वो सजदा किया जा सकता है। ये है असल बात कि अल्लाह ताला कायनात की हर चीज का मालिक है, अर्शे इलाही कायनात की सबसे बड़ी चीज है, सबसे बरतर है। तो गो के मलका सबा का अर्श भी बड़ा था, लेकिन उसे अर्शे अजीम से जो अल्लाह का अर्श है उससे कोई निस्बत नहीं, और अर्शे अजीम जो अल्लाह का अर्श है, जो अल्लाह की कुर्सी है, اس پر اللہ تعالیٰ اپنی شان کے مطابق حکومت کر رہا ہے، مستوی ہے۔ تو دراصل اب یہاں پہ ساری بات کیا ہے کہ یہ اللہ کی عظمت اور اللہ کی شان جو ہے وہ اس کو بیان کیا جا رہا ہے۔ تو اگر ہم یہ سمجھتے ہیں کہ یہ اللہ کا کلام ہے، یعنی جیسے کہ آیت 25 بھی اور آیت 26 بھی، تو پھر معنی کیا ہے کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ ملکہ سبا کا جو عرش ہے اس کو میرے عرش سے کوئی نسبت نہیں۔ اگر اس کو سمجھیں کہ یہ حدود کا کلام ہے، تو حدود کیا کہہ رہا ہے کہ گو کے ملکہ سبا کا عرش جو ہے وہ بھی بڑا ہے، لیکن جو ہے وہ اللہ کا جو عرش ہے وہ عرش عظیم ہے، ملکہ سبا کے عرش کو اللہ کے عرش سے کوئی نسبت نہیں ہے۔ یعنی اللہ تعالیٰ کی شان بڑی اعلیٰ ہے، بڑی عرفا ہے۔ اور حدیث میں آتا ہے کہ چار جانور ہیں، ان کو قتل مت کرو، چیونٹی، شہد کی مکھی، ہدہد اور سرد۔ سرد لٹورا کو کہتے ہیں۔ سرد کیا ہوتا ہے؟ لٹورا ہوتا ہے جس کا سر بڑا، پیٹ سفید، پیٹ سبز ہوتی ہے۔ یہ چھوٹے چھوٹے پرندوں کو شکار کرتا ہے، یہ ابن کثیر کے مطابق۔ تو بہرحال یہاں پر کیا ہے کہ اللہ تعالی کی عظمت اور شان کو بیان کیا گیا ہے۔ یہاں پہ اب جو ہے وہ بات ختم ہو جاتی ہے، اور سلیمان علیہ السلام کہتے ہیں قال سننظر اصدقت ام کنت من الکاذبین۔ سلیمان علیہ السلام نے کہا ابھی ہم دیکھتے ہیں، سننظر ان قریب ہم دیکھتے ہیں، ابھی فوراً پتا چل جائے گا اصدقت، کیا تو نے سچ کہا، ام کنتا، یا کہ تو ہے من الکاذبین، جھوٹ بولنے والوں میں سے، ابھی پتا چلتا ہے۔ اور وہ کیا کرتے ہیں، وہ اس کے لیے جو ہے وہ ایک ہوم ورک دیتے ہیں، اس کو ایک کام دیتے ہیں، اور وہ کیا ہے، اذهب، چلا جا، بے کتابی، میرا خط لے کر۔ کتابہ لکھنے کو کہتے ہیں، کتاب لکھی ہوئی چیز کو کہتے ہیں، یہاں کتاب سے مراد خط ہے، کہ میرا خط لے کے جا، حاضا یہ، اور یہ عام خط نہیں تھا، یہ دعوتی خط تھا، میرے اس دعوتی خط کو لے کر جا، فَأَلْكِهِ إِلَيْهِمْ، پس ڈال دے اس کو ان کی طرف، اور میرے خط کو ان لوگوں کی طرف ڈال دیں۔ ہم سے کون سے لوگ مراد ہیں؟ صحیح، ملکہ سبا اور جو اس کے درباری تھے۔ میرے خط کو لے جا اور ان کی طرف جو ہے وہ ڈال دے۔ ثم تولى عنهم، پھر الگ ہٹ جا ان سے۔ تولى، آپ پڑھ چکی ہیں نا، تولا جو ہے یہ دوستی کے معنی میں بھی آتا ہے، ولایت، اور یہ لفظ جو ہے یہ جیسے حاکمیت کے معنی میں بھی آتا ہے، اور یہ لفظ جو ہے پھر جانے کے معنی میں بھی آتا ہے، ہٹ جانا۔ پھر جانے کے معنی میں کب آتا ہے؟ تولا کے ساتھ جب کیا آ جاتا ہے، ان۔ تولا عنہم، پھر کیا کر، کہ پھر جو ہے ان کے پاس سے ہٹ آ، ان سے دور ہو جا، فنظر، پھر دیکھ، ماذا یرجعون، کہ وہ کیا جواب دیتے ہیں، وہ کیا رد عمل ظاہر کرتے ہیں۔ یرجعون راجم عین سے ہے، بعض لوگوں نے یہ کہا کہ پھر دیکھنا کہ آپس میں کیا بات چیت کرتے ہیں، اور ویسے بھی شاہی آداب کے یہ بات خلاف ہے کہ بالکل کسی کے سر پر چڑھ کر جو ہے وہ کھڑے ہو جایا جائے، بلکہ کیا ہے کہ خط دے کر پھر ذرا سائڈ پر ہو کر، ذرا دور ہو کر پھر کھڑے ہو جانا، یعنی یہ اس کے معنی ہے، یا یہ اس کے معنی ہے کہ ان کی نظروں سے ہٹ جانا، تاکہ پتا چلے کہ وہ آپس میں اب کیا حیران ہیں، کیا بات کر رہے ہیں، کیا ان کا مشورہ ہے۔ اور یرجعون کے ایک معنی کیا ہے، کہ ان کی آپس کی بات چیت، اور دوسرے معنی کیا ہے، کہ وہ خط کا کیا جواب دیتے ہیں، وہ خط کا کیا رسپانس دیتے ہیں۔ قالت، ملکہ بولی، یا ایہا الملأ، اے اہل دربار، انی القیا الیا کتاب کریم، کہ بے شک میری طرف ایک بڑا ہی اہم خط پھینکا گیا ہے، करीम का रूट क्या है? काफ रामीम। किसे कहते हैं? अंगूर की बेल को। और अरबों के हाँ अंगूर, अंगूर की बेल जो थी वो बड़ी इज्जत करम दौलत और बहुत ही खैर जो थी उसको समझा जाता था, उससे वो बहुत काम लेते थे। बाड़ का काम भी लेते थे, बागों के गिर्द उसको फल के तौर पर भी इस्तेमाल करते थे, उससे अंगूरों की बेलों से साये का काम भी लेते थे और अंगूरों से जो है वो शराब भी बनाते थे तरह तरह की। तो मुख्तलिफ तरह से करीम, तो किसी के बारे में ये कहना कि वो बड़ा खैर व बरकत वाला है, वो बड़ा खूबियों वाला है, वो बड़ा इज्जत वाला है, तो ये लफ्ज इस्तेमाल किया जाता है। अब आप देखें पीछे भी आपने ये करीम लफ्ज पढ़ा था ना, है ना, अब यहाँ पे भी करीम लफ्ज है और यहाँ पे करीम किसके लिए आया है? खत के लिए आया है। और इसके क्या मानी है करीम के? कहते हैं इसके एक मानी तो ये हैं कि जब मलका ने ये कहा कालत, कालत कैसे पता चल रहा है कि मलका ने कहा? ता की वजह से, ये मुअन्नस की निशानी है ता, कालत कहा मलका ने। अगर काला होता तो मर्द ने कहा, तो मलका ने कहा ए मेरे दरबारियो, ए मेरे मशीरो, इन्नी उल्किया, उल्किया जो है ना ये माजी मजहूल है, डाला गया है मेरी तरफ, इलैया मेरी तरफ। अब ये नहीं पता चल रहा कि डाला किसने है, जो मजहूल है उसने ये बात याद रखें, मजहूल के अंदर फाइल का नहीं पता चलता, फाइल पोशीदा होता है, कि डाला गया है मेरी तरफ। क्या चीज डाली गई? किताबुन करीम, एक करीम खत। कहते हैं कि मलका जो थी वो अपने कमरे में थी, महल में भी अपने कमरे के अंदर थी, आराम कर रही थी और इसने परिंदे ने हुदुन ने जाकर उसके सीने पर खत रख दिया, उसके ऊपर जाकर खत रख दिया। और बाज कहते हैं जैसे वो रोशनदान से गया, यानी बिल्कुल खामोशी से, बस पता भी नहीं चला और जाकर उस पर खत रख दिया। तो ये है कि डाल दिया गया अजीब तरीके से मेरी तरफ खत। अब हमें वैसे इससे बहस नहीं है कि कैसे डाला गया, कुरान हदीस से ये पता चल रहा है कि खत उसकी तरफ जो है वो डाल दिया गया। अब ये करीमुन जो है ना इसके कुछ मानी हैं। एक इसके मानी ये हैं कि वो जो खत था ना उसका मजमून बड़ा करीम था, खत के अंदर जो उनवान था, खत के अंदर जो बात थी वो बड़ी अजीम थी, है ना। और क्योंकि ये दावती खत था, अभी हम आगे पढ़ेंगे खत के अंदर क्या है, तो एक इसके मानी क्या है कि ये खत जो था ये बड़ा ही अजीम था, यानी उसका मजमून बड़ा ही खास मजमून था। दूसरे इसके मानी क्या है कि ये खत किताबुन करीम के मानी ये हैं कि खत बड़े गैर मामूली तरीके से उनको मिला, आम तरीके से नहीं, जैसे होता है ना डाक का निजाम है या किसी तरह से भी कोई चीज जो है वो किसी को दी जाए, बल्कि क्या गैर मामूली तरीके से खत जो है वो मिला। फिर इसके और मानी क्या है, खत की करामत क्या थी, खत की करीम की वजह क्या थी? खत कहते हैं कि स्टैम्प था, उस पर मोहर लगी हुई थी। और इब्ने अब्बास रजी अल्लाह अन्हु कहते हैं कि वो खत जो मोहर शुदा हो तो वो खास खत है, वो शाही खत है ना, यानी मामूली दर्जे का खत नहीं है, बल्कि क्या है कि वो मोहर लगाकर बड़े खास तरीके से जो है वो भेजा गया है। क्यों? इसलिए कि अगर कोई मामूली दर्जे का खत होगा तो वो आम तरीके से आएगा, अब एक खत है मोहर लगा हुआ है बड़ा खास उसका मजमून है, तो इस वजह से उसको जो है वो करीम जो है वो कहा गया। और एक वजह ये भी कि उसका जो लिखने का अंदाज था ना, अंदर तहरीर थी, वो तहरीर बड़ी ही मुख्तसर थी और बड़ी ही जो है वो खास मुख्तलिफ तरीके से उसको शुरू किया गया था। तो बहरहाल असल बात क्या है कि उसका मजमून करीम था, उसका भेजने वाला करीम था, या फिर ये कि वो खत स्टैम्प था वो करीम था। तो असल बात क्या है, अय्युहल मलाउ इन्नी उल्किया इलैया किताबुन करीम, कि मेरी तरफ एक बड़ा ही अहम खत, इज्जत वाला खत, जो है वो भेजा गया है। इन्नहु मिन सुलेमाना व इन्नहु बिस्मिल्लाहिर रहमानिर रहीम। अब हजरत जो है वो सुलेमान अलैहिस्सलाम का जो भेजा हुआ खत है, इसके बारे में मलका जो है वो अपने दरबारियों को ये बात बताती है कि क्यों ये खत बड़ा करीम है। इसलिए कि ये खत जो है इसका अंदाज बड़ा मुख्तलिफ है। इन्नहु मिन सुलेमाना, बेशक वो सुलेमान की तरफ से है, सुलेमान अलैहिस्सलाम। यानी गोया के वो खत जो है वो हाकिमाना उसका मजमून है, क्योंकि एक हाकिम की तरफ से। वह इन्नहु बिस्मिल्लाहिर रहमानिर रहीम, और क्या है उसका अंदाज जो है वो मुख्तलिफ है। ये खत रहमान और रहीम के नाम से शुरू किया गया है, और इन नामों से ये लोग कतन मुतारिफ नहीं थे, उनको पता ही नहीं था रहमान और रहीम भी कोई नाम होता है। तो अब जो है वो ये बात बताती है कि ये खत जो है ये रहमान और रहीम की तरफ से है। तो उनको रहमान और रहीम जो है उसका पता ही नहीं था, एक राय तो ये है। और दूसरी राय जो है वो क्या है कि कहते हैं कि मलका सबा ने जो खत का खुलासा पेश किया और जो है ये कहा कि वो रहमान और रहीम की तरफ से है, तो इसलिए जो है कि वो लोग जो थे उनको कुछ इस बात का अंदाजा था कि रहमान और रहीम, क्योंकि कहते हैं कि तुरात और तलमूद जो है उसमें ऐसे इशारात जो हैं वो मिलते हैं कि उनको इस बात का कुछ अंदाजा था। वइन्नहु बिस्मिल्लाहिर रहमानिर रहीम, तो खास तौर पर इसको बिस्मिल्लाहिर रहमानिर रहीम से शुरू किया गया है। अब आप देखें कि आमतौर पर हम जो खत लिखते हैं हम तो ऐसे खत नहीं लिखते ना, और ना ही लिखने वाला अपना नाम शुरू में लिखता है। मुरसल कौन होता है? खत लिखने वाला। तो मुरसल जो है सुलेमान की तरफ से, यानी भेजने वाले ने शुरू में अपना नाम लिखा है। दूसरी बात क्या की है कि आगाज बिस्मिल्लाहिर्रहमानिर्रहीम से किया है ना, अल्लाह के नाम से जो रहमान और रहीम है उससे किया है। और फिर जो है जब उसने जो खत लिखा है तो खत का खुलासा क्या है? मुरसल अलैह, यानी जिस मलका सबा की तरफ जो खत भेजा गया उसका खुलासा है अल्लाह तालु अलैया वातूनी मुस्लिमीन, अल्लाह तालु के तुम लोग जो है वो तालु ना करो। तालु आयन लाम क्या है? आयन लाम वो मानी क्या है इसके? यानी बुलंदी, ऊपर चढ़ना, बुलंदी इख्तियार करना, जोर पकड़ना, सरकश हो जाना। तो अब हजरत सुलेमान अलैहिस्सलाम ने सुलेमान अलैहिस्सलाम ने खत के अंदर जो था वो ये लिखा हुआ था कि अल्लाह तालु कि तुम लोग जो है वो सरकशी ना करो, अलैया मेरे ऊपर, मेरे मुकाबले में तुम लोग तकबुर मत करो। वातूनी और चले आओ और हाजिर हो जाओ और आ जाओ मेरे पास, वातूनी मेरे पास आ जाओ मुस्लिमीन मुसलमान बनकर, मेरे पास ताबेदार होकर आ जाओ। मुस्लिम के एक मानी तो यही है कि तुम इस्लाम कबूल कर लो, दूसरे मानी क्या है कि तुम मेरी बात मानो, ताबेदारी इख्तियार करो। और अगर कोई मुसलमान होता है तो क्या है कि वक्त के पैगंबर को भी तो मानता है ना, तो इस्लाम के अंदर भी दोनों बातें जो हैं वो पाई जाती हैं कि तुम जो है वो मेरा कहना मानो, पैगंबर की बात मानो, मैं अल्लाह का पैगंबर हूं, और जो है तुम अल्लाह ताला की अतात इख्तियार करो। तो अब आप देखिए कि ये जो खत था ये खत दावती खत था, इसका मकसद दीन की अशात और सरबुलंदी थी, है ना, क्योंकि सुलेमान अलैहिस्सलाम कोई दुनियादार बादशाह थोड़ी थे। आपका मकसद अल्लाह के दीन को गालिब करना था, और खत लिखने का असल मुद्दा क्या था कि तुम जो हो वो अल्लाह ताला की हाकमियत को कबूल कर लो, तुम अतात इख्तियार कर लो और मेरे मुकाबले में सरकशी ना करो। अब गौर करें तो आप देखें कि कितने मुख्तसर अंदाज में, जामे अंदाज में हजरत सुलेमान अलैहिस्सलाम ने जो है वो अल्लाह की मुकम्मल अतात की जो है वो दावत दी है। पहले अल्लाह की अतात की दावत दी है, अल्लाह तालु अलैया वातूनी मुस्लिमीन, यानी इन्नहु मिन सुलेमान व इन्नहु बिस्मिल्लाहिर रहमानिर रहीम। अगर आप देखें अल्लाह के नाम से जो रहमान और रहीम है उसके नाम से मैंने शुरू किया है, तो ये क्या दावत है? अल्लाह की दावत है ना, ये तौहीद की दावत है। पहली चीज सुलेमान अलैहिस्सलाम ने क्या किया कि अल्लाह ताला की दावत दी, अल्लाह का तारुफ करवाया। दूसरी चीज फिर कहा कि मेरे पास हाजिर हो जाओ, मेरे पास आओ। और तीसरी चीज क्या है कि मेरे मुकाबले में सरकशी ना दिखाओ, अगर तुमने सरकशी दिखाई तो नुकसान उठाओगी। तो गोया के गुफ्तगू में नपे तुले जुमले हैं, उसूली बातें हैं, कोई लचक नहीं है। बड़े खूबसूरत अंदाज में हजरत सुलेमान अलैहिस्सलाम ने मलका सबा जो है वो उसको दावत दी है ना। और मानी क्या है कि सूरज की पूजा छोड़कर मुस्लिम बन जाओ। और दूसरे मानी क्या है कि चूंकि मैं नबी हूं तो मेरा कहना मानो और मेरे पास जो है वो आ जाओ। तो अच्छा, यहां पर अब हमारे सामने ये सवाल पैदा होता है कि जो खतूत लिखे जाते हैं हमारे यहाँ उनका अंदाज क्या होता है। हम जब खत लिखते हैं तो शुरू में तो हम नहीं लिखते ना अपना नाम, आगाज में ऐसे तो नहीं लिखते कि रहमान की बंदी नसरीन की तरफ से फलां के नाम, रहमान और रहीम की बंदी नसरीन की तरफ से फलां के नाम, हम ऐसे तो नहीं लिखते। आप भी ऐसे नहीं लिखती है ना, अपना नाम भी नहीं लिखते शुरू में, और जिसको लिख रहे होते हैं उसका नाम भी नहीं लिखते। और हम जो खत लिखते हैं उसमें हमारे खतों में बेशक वो किसी भी मकसद के लिए लिखे जाएं, लेकिन दावत कितनी होती है, अल्लाह के दीन की दावत है ना। तो हमारे खत किस मकसद के लिए लिखे जाते हैं और उनका तरीका क्या होता है। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने भी खतूत लिखे हैं, और आपने जो खत लिखे आपके खतूत भी दावती खतूत थे। और आपने जो है जब खत लिखे तो आपका यही तरीका था, मिन मोहम्मद अब्दुल्ला व रसूल ही है ना। और फिर आप जो है अब आप देख लें कि मोहम्मद की तरफ से अल्लाह का बंदा और उसका रसूल, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है वो क्या करते थे कि अपना भी तारुफ करवाते थे, अल्लाह का तारुफ भी करवाते थे। और फिर आपने जो खत लिखे तो उसमें जो है वो मुख्तलिफ लोगों को जो खत लिखे उस जमाने में, और वो खतों में आपने जो है वो सब जो भी आपके इर्द गिर्द के लोग थे, इर्द गिर्द के बादशाह थे, उनको जो है वो इस्लाम की दावत दी, तौहीद की दावत दी। तो इससे ये बात पता चलती है कि हमारी जिंदगी का भी ये मकसद होना चाहिए कि हम जो हैं जो मौजूदा जमाने का जो भी मीडिया है, जो कम्युनिकेशन के जराए हैं, रिसोर्सेज हैं, उनको दावत के लिए इस्तेमाल करें। और दूसरी बात हमें ये भी पता चलती है कि जब खत लिखें तो खतूत जो है उसमें खतूत लिखने का तरीका क्या है। पहली बात कि उसको अल्लाह के नाम से शुरू किया जाए, बिस्मिल्लाहिर्रहमानिर्रहीम। दूसरी बात उसमें जो है वो अपना नाम शुरू में ही लिख देना चाहिए, है ना। हम खत लिखते हैं बाजू का नाम भी नहीं लिखा होता है ना, तो क्या करना चाहिए, अपना नाम जो है वो लिखना चाहिए। और तीसरी बात जो खत हो वो सही तरीके से, जैसे उसको बंद किया हुआ हो, ठीक तरीके से उसको जो है वो भेजा जाना चाहिए। और चौथी बात कि खत का मजमून जो है ना वो جامع ہونا چاہیے، مختصر ہونا چاہیے، خط جو ہے جامع ہونا چاہیے، مختصر ہونا چاہیے، ہے نا؟ اور آپ دیکھیں کہ بعض اوقات خط کو آپ پڑھتے ہیں، بار بار پڑھتے ہیں، پتہ نہیں چلتا خط لکھا کس لیے گیا ہے، اور جب نام بھی اوپر نہیں لکھا ہوا ہوتا تو اور ہی پتہ نہیں چلتا کہ کہاں سے آیا ہے، ایڈریس لکھا ہوا نہیں ہے تو اور مشکل ہو جاتی ہے۔ تو یہ بات جو ہے وہ بہت اہم ہے کہ نام بھی لکھا جائے اور اس کے ساتھ جو ہے وہ ایڈریس وغیرہ بھی، اور پھر اللہ کے نام سے، اور آغاز نہیں لکھ دیا جائے۔ اور یہ بات بھی بہت اہم ہے کہ بسم اللہ لکھنا جو ہے نا، یہ انبیاء کی سنت ہے، یہ بسم اللہ الرحمن الرحیم۔ آپ سوچیں یہ پوری کی پوری حضرت سلیمان علیہ السلام کے زمانے میں موجود تھی۔ تو اصل بات کیا ہے کہ دراصل یہ انبیاء کی سنت ہے بسم اللہ الرحمن الرحیم، اور وہ اپنے کاموں میں جو ہے وہ آغاز میں، شروع میں بسم اللہ الرحمن الرحیم کا استعمال کیا کرتے تھے، ہے نا؟ تو قرآن مجید سے ہمیں اپنی عملی زندگی کے اصول جو ہیں وہ لینے چاہیے۔ اور ابن ابی حاتم کہتے ہیں کہ حضرت سلیمان علیہ السلام نے جو خط لکھا تھا وہ اس طرح سے تھا، بسم اللہ الرحمن الرحیم، من سلیمان بن داود الى بلقیس ابنت ذی شرح و قومہا، اور پھر آگے تھا کہ اللہ تعالی، مزید جو آگے تھا۔ تو اس طرح کا جو ہے وہ پتہ چلتا ہے۔ تو بہرحال ہم سب کی جو ذمہ داری بنتی ہے وہ یہ ہے کہ ہم جو ہیں وہ اچھے طریقے سے جو ہے وہ جامع، بلیغ، مؤثر اور مختصر خط لکھیں، اس میں دعویٰ ضرور کیا کریں، اور اس کے ساتھ جو ہے کوشش کریں کہ ہم جامع کام جو ہے وہ کریں۔ اللہ تعالی علیہ واتونی مسلمین۔